यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। राजनैतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिई तत्काल संसदको अधिवेशन बोलाउन एमाले संसदीय दलको माग। वरिष्ठ नेता नेपाल सहित 14 जना सांसदलाई पदमुक्त गर्न संघीय संसद सचिवालयलाई सिफारिश। पार्टीभित्र आन्तरिक एकताका लागि सधैं तत्पर रहेको एमाले वरिष्ठ नेता माधव कुमार नेपालको भनाई। अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश ल्याउन शुरू। अफगानिस्तानमा शान्ति सुव्यवस्था कायम हुनुपर्नेमा नेपालको जोड़। काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढ़दो, हिजो एकै दिन 1000 बढ़ी नयाँ संक्रमित थपिए। र अफगानिस्तानको सत्ता हस्तान्तरण प्रक्रियालाई शान्तिपूर्ण बनाउन कतारको दोहामा छलफल हुने। नेकपा एमाले संसदीय दलको हिजो बसेको बैठकले सरकारले ल्याएको राजनैतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिई तत्काल संसदको अधिवेशन बोलाउन माग गरेको छ। संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले जारी अध्यादेशले देशलाई राजनैतिक अस्थिरतातर्फ लैजाने भन्दै फिर्ता लिन माग गरेको हो। यस्तै बैठकले अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश फर्काउन तथा बेलायतमा अनशनरत भूतपूर्व गोर्खा सैनिकको माग सम्बोधनका लागि पहल गर्न सरकारसँग माग गरेको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो। यसअघि हिजै बसेको नेकपा एमाले स्थायी कमिटी बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको तयारी निन्दनीय भएको ठहर गरेको छ। ललितपुर स्थित तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बसेको बैठकले सरकारको विभाजनकारी योजनाको खबरदारी गर्दै सशक्त प्रतिवाद गर्ने र अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन सरकारसँग आग्रह गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो। मन्त्री परिषदको हिजोको बैठकले राजनैतिक दल सम्बन्धी विद्यमान कानूनमा परिमार्जनका लागि आवश्यक अध्यादेश ल्याउने निर्णय गरेको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यादेश जारी गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिश गरेको छ। अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता गरिएको र अध्यादेशका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिलाई जानकारी गराइसक्नु भएको गृहमन्त्री बालकृष्ण खाँडले जानकारी दिनुभयो। नेकपा एमाले पार्टीको नीति र निर्देशन बमोजिम काम नगरेको जनाउँदै वरिष्ठ नेता माधव कुमार नेपाल सहित 14 जना प्रतिनिधि सभा सदस्यलाई पदमुक्त गर्न संघीय संसद सचिवालयमा सिफारिश गरेको छ। हिजो बसेको पार्टी संसदीय दलको बैठकले राजनैतिक दल सम्बन्धी ऐन बमोजिम कार्यवाहीका लागि सिफारिश गरेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो। कार्यवाहीका लागि सिफारिश गरिएकामा जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मी कुमारी चौधरी, नीरा देवी जैरू, पुष्पा कुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवड़ा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरी रहनु भएको छ। हिजै एमालेको संसदीय दल र स्थायी कमिटिको बैठक बसेको हो। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीभित्र आन्तरिक एकताका लागि आफूहरू सधैं तत्पर रहेको र यो प्रयास नयाँ पार्टी खुलेको स्थितिमा पनि जारी रहने बताउनु भएको छ। आफू पक्षका जनवर्गीय संगठनहरूले हिजो आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वरिष्ठ नेता नेपालले आफूहरूले एकताका लागि अन्तिमसम्म पहल गरेको र अझै पनि अध्यक्ष केपी शर्मा ओलीले यसबीचमा गरेका कतिपय गलत र एकपक्षीय निर्णय फिर्ता लिएमा एकता सम्भव हुने, अन्यथा पार्टी पुनर्गठन गर्ने बताउनुभयो।
हामी एकताको निम्ति अन्तिम समय प्रयत्न गर्ने तर उहाँले आफ्नो तर्फबाट ढोका बन्द भएको घोषणा गर्ने यो स्थितिबाट उहाँ गुजरिरहेको हुनाले अब यो पार्टीलाई हामी एउटा अन्तिम अवस्थामा पार्टीलाई पुनर्गठन गर्नुपर्ने अवस्थामा पुगेका छौँ। यो पार्टीलाई पुनर्गठन गरिनेछ, क्रान्तिकारी पार्टीमा रूपान्तरण गरिनेछ, लोकतन्त्रको झण्डा बुलन्द गरिनेछ र सामाजिक परिवर्तनको समाजवादको झण्डा बुलन्द गरिनेछ र यस सिलसिलामा नेपालका जति पनि पार्टीहरू छन् सहकार्य गर्नेछौँ। अरू पार्टीसँग अहिले एकताको सम्भावना छैन, अहिले हामी सहकार्य गर्दै जानेछौँ। अरू वामपन्थी शक्तिहरूलाई पनि एकताबद्ध बनाउनेछौँ। जहाँसम्म एकताको निम्ति हाम्रो ढोका सधैँभरि खुला छ, आज फेरि एउटा नयाँ पार्टी हामीले खोलिहाल्यौँ भने पनि, पार्टीको पुनर्गठनको नयाँ झण्डा बुलन्द गरिहाल्यौँ भने पनि, फेरि केपी ओलीले ती सबै गल्ती स्वीकार गरेर पछाडि हट्नुहुन्छ भने फेरि एकताको ढोका खुला हुनेछ।
वरिष्ठ नेता नेपालले सही कार्य दिशामा आउन तयार भएमा अहिले एकता सम्भव नभए निर्वाचनमा तालमेल वा निर्वाचनपछि पनि सहकार्य र एकताको सम्भावना सधैँ रहने बताउनुभयो। वरिष्ठ नेता नेपालले पार्टीले आफूसहित 14 जना प्रतिनिधि सभा सदस्यलाई पदमुक्त गर्न संघीय संसद सचिवालयमा सिफारिश गरेको सुनिएकोमा विरोध पनि गर्नुभयो। अफगानिस्तानमा शान्ति सुव्यवस्था कायम हुनुपर्नेमा नेपालले जोड़ दिएको छ। परराष्ट्र मन्त्रालयले हिजो विज्ञप्ति जारी गर्दै मानव जीवन र सम्पत्तिको रक्षा, शान्ति सुव्यवस्था तथा स्थायित्व कायम गर्न देश छाड्न चाहने सबैलाई सड़क, विमानस्थल र सीमा नाकाबाट सुरक्षित एवं व्यवस्थित रूपमा प्रस्थानका निम्ति सहजीकरण गर्न आग्रह गरेको छ। सरकारले अफगानिस्तानमा भएका हालैका घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाउँदै सम्बद्ध सबै पक्षलाई निर्भयता, सुरक्षा र सर्वसाधारणको भलाई सुनिश्चित गर्न अपरिहार्य भएकोमा जोड़ दिएको छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको सदस्य राष्ट्र अफगानिस्तानमा दिगो शान्ति र स्थायित्व तथा उक्त देशका मित्रवत जनताको निरन्तर प्रगति र समृद्धि भएको नेपालले देख्न चाहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। नेपाल सरकारले अफगानिस्तानमा तालिबान सत्ता शुरू हुने भएपछि त्यहाँ रहेका नेपालीलाई स्वदेश फिर्ता ल्याउन शुरू गरेको छ। अफगानिस्तानको राजधानी काबुलबाट चार्टर उडान गरी हिजो 118 नेपालीलाई पहिलो चरणमा स्वदेश ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सरकारले त्यहाँ रहेका नेपालीलाई सकुशल उद्धारका लागि समन्वयात्मक ढंगले काम गर्न आफ्ना माताहतका निकायलाई निर्देशन पनि गरिसकेको छ। अफगानिस्तानको विकसित घटनाका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाई उनीहरूको उद्धार गर्न सरकारले शनिबार एक कार्यदल गठन गरेको छ। उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलनका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा अनलाइन दर्ता गर्ने व्यवस्था गरिएको छ। अनलाइनमा आफ्नो नामसहितको विवरण उल्लेख गरी दर्ता गर्न सम्बन्धित व्यक्ति वा परिवारलाई आग्रह गरिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
सुरेश, के छ खबर? कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, जब भएछ, मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर 2 नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रलाई शपथ ग्रहण गराउनु भएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित समारोहमा राष्ट्रपति भण्डारीले उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। राष्ट्रपति भण्डारीले नेपालको संविधान बमोजिम मन्त्री परिषदको बैठकको निर्णय अनुसार महोत्तरीका मिश्रलाई प्रदेश नम्बर 2 प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यसअघि राष्ट्रपति भण्डारीले हिजै सरकारको सिफारिशमा नेपालको संविधान बमोजिम प्रदेश नम्बर 2 प्रमुख राजेश झालाई पदमुक्त गर्नुभएको प्रवक्ता पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रधानमन्त्री एवं नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी नेपालका नेताहरूले भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको भेटमा उहाँहरूले प्रधानमन्त्री देउवासँग मधेसका माग र मुद्दा सम्बोधनको प्रक्रियाबारे चासो व्यक्त गर्नुभएको थियो। भेटमा जसपाका नेताहरूले नागरिकता सम्बन्धी विधेयक, मधेस आन्दोलनका मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक, संविधान संशोधन लगायत माग सम्बोधनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो। जसपा नेताहरू महन्त ठाकुर, राजेन्द्र महतो, शरद सिंह भण्डारी, लक्ष्मणलाल कर्ण लगायत प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुग्नु भएको हो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले अबको 2 वर्षमा पूर्ण रूपमा विद्युतीकरण गर्ने योजना कार्यान्वयन गर्न नेपाल विद्युत प्राधिकरणलाई योजनाबद्ध रूपमा लाग्न निर्देशन दिनुभएको छ। प्राधिकरणको 36 वार्षिक उत्सवका अवसरमा हिजो आयोजित कार्यक्रममा मन्त्री भूषालले विभिन्न चरणको छलफलपछि आफूले 20 युनिट बिजुली निशुल्क दिने निर्णय गरेको पनि स्पष्ट गर्नुभयो। मन्त्री भूषालले प्राधिकरणमा सुशासन र पारदर्शितामा कुनै सम्झौता नगरिने र राइट म्यान राइट प्लेसको अवधारणा अनुसार प्राधिकरणको नेतृत्व परिवर्तन गरेको पनि बताउनुभयो। कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हालसम्म देशको 90% जनसंख्यामा आधारभूत रूपमा ग्रीडको पहुँचसहितको विद्युत पुगेको जानकारी दिनुभयो। कार्यकारी निर्देशक घिसिङले चुहावट नियन्त्रणलाई प्रभावकारी रूपमा अघि बढ़ाउने योजनामा आफू रहेको बताउनुभयो। उज्यालो नेपाल अभियान अन्तर्गत सबै घर परिवारलाई विद्युत सेवा उपलब्ध गराउने लक्ष्यका साथ अगाडि बढ़ेको नेपाल विद्युत प्राधिकरणका ग्राहक 50,80,000 पुगेका छन्। प्राधिकरणले दिएको जानकारी अनुसार अघिल्लो आर्थिक वर्षमा 42,22,000 रहेकोमा आर्थिक वर्ष 2077-78 7.37% ग्राहकको संख्यामा वृद्धि भएपछि देशभर विद्युत उपभोग गर्ने ग्राहकको संख्या 50,80,000 पुगेको हो। आर्थिक वर्ष 2076-77 11,68,00,000,000 नाफा गरेको प्राधिकरणले आर्थिक वर्ष 2077-78 3,51,00,000,000 सञ्चालन मुनाफा भएको जनाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको छलफलपछि चिकित्सा क्षेत्रको सुधारका लागि अभियान चाल्दै आउनुभएका डाक्टर गोविन्द केसीले आफ्ना पूर्व घोषित कार्यक्रम स्थगित गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको छलफलपछि आफूले घोषणा गरेको अनशन लगायतका कार्यक्रम स्थगित गरेको डाक्टर केसीले जानकारी दिनुभयो। सार्वजनिक पदमा नियुक्त गर्दा हुने स्वार्थको द्वन्द्व रोक्न कानूनी व्यवस्था गर्ने स्वास्थ्य राज्यमन्त्रीसँग जोड़िएको विषयलाई उपयुक्त समयमा सम्बोधन गर्ने सहमति भएको डाक्टर केसीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आन्दोलन टुंग्याउने क्रममा भएको सम्झौता कार्यान्वयन गर्न तथा सचिव वैकुण्ठ अर्याल कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि तत्काल सिनेट बैठक बोलाउने पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण गर्न बनेका कार्यदलको प्रतिवेदनलाई कानूनी रूप दिन सम्बन्धित मन्त्रीको नियुक्ति हुनासाथ प्रक्रिया अगाडि बढ़ाइने भएको छ। प्रदेशमा कम्तीमा एउटा मेडिकल कलेज स्थापना तथा निर्माण कार्यलाई तीव्र पार्ने चिकित्सा शिक्षा ऐनमा संशोधन लगायत बाँकी माग तथा यसअघि सरकारले केसीसँग गरेका सबै सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता सरकारका तर्फबाट आएको पनि केसीले बताउनुभयो। प्रतिनिधि सभा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले गिरीबन्धु टी स्टेट प्राली झापाको स्वामित्वमा रहेका जग्गा सट्टापट्टा वा स्थानान्तरणका लागि भएको निर्णय कार्यान्वयन नगर्न नगराउन सरकारलाई निर्देशन दिएको छ। अघिल्लो सरकारले वैशाख 13 गतेको निर्णयबाट उक्त जग्गा सट्टापट्टा वा स्थानान्तरणका लागि स्वीकृति दिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समितिले जग्गाको दर्ता हक स्वामित्व र भोगको दर्ता श्रेष्ठा दुरूस्त अध्यावधिक र व्यवस्थित राख्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ। समितिको निर्णयमा भनिएको छ कुन कृषि फर्म उद्योग प्रतिष्ठान कम्पनी वा संस्थाको नाममा के कति परिमाणमा कुन प्रदेश जिल्ला र पालिकामा हदबन्दी भन्दा धेरै जग्गा छ सोको विस्तृत विवरण भदौभित्र समिति समक्ष पेश गर्न भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयलाई निर्देशन दिने। कानूनको उचित प्रक्रिया अपनाई हदबन्दी भन्दा धेरै रहेका जग्गाको संरक्षण गर्नु मन्त्रालय र कर्मचारीको कर्तव्य भएको स्मरण गराउँदै समितिले कानूनले तोके भन्दा धेरै जग्गा सरकारको स्वामित्वमा भएको पनि स्पष्ट पारेको छ। नेपालको न्याय प्रणाली र न्यायिक इतिहासका बारेमा एकै ठाउँमा जानकारी गराउन सकिने उद्देश्यले सर्वोच्च अदालतमा न्यायिक संग्रहालयको निर्माण गरिएको छ। नेपालको न्याय क्षेत्रको समग्र इतिहास झल्कने गरी निर्माण गरिएको संग्रहालयको हिजो प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले उद्घाटन गर्नुभयो। उहाँले संग्रहालय मार्फत न्याय र कानूनी क्षेत्रका भावी पुस्तालाई नेपालको न्याय प्रणालीको विकास अवस्था र परिवर्तनका विषय अध्ययन गर्न सहयोग मिल्ने बताउनुभयो। प्रधान न्यायाधीश राणाले न्यायपालिका ऐतिहासिक वस्तु संकलन गरेर संग्रहालयलाई अझै बढ़ाउँदै लैजाने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। न्यायिक संग्रहालय स्थापनामा संयोजकको रूपमा काम गर्नुभएकी न्यायाधीश सपना मल्ल प्रधानले राज्यका निकायले ऐतिहासिक पुरातात्विक विषय संग्रहित गरेर राख्नुपर्ने बताउनुभयो। विपक्षी दलको अवरोधका कारण लुम्बिनी प्रदेश सभाको हिजोको बैठक स्थगित भएको छ। नवौं अधिवेशन अन्तर्गत हिजोको पहिलो प्रदेशसभा बैठक प्रमुख विपक्षी दल नेकपा एमाले अवरोध गरेपछि आज दिउँसो 1 बजेसम्मका लागि स्थगित भएको छ। नेपालमा हिजो थप 3,274 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 11,565 नमूनाको पीसीआर परीक्षण गर्दा 2,456 जना र 6,124 नमूनाको एन्टीजेन परीक्षण गर्दा 818 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसैबीच हिजो मात्र काठमाडौँ उपत्यकामा 1,000 बढ़ी कोरोना संक्रमित थपिएका छन्। काठमाडौँमा 673, भक्तपुरमा 141 र ललितपुरमा 219 नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो 1,929 जना संक्रमण मुक्त भएका छन्। नेपालमा हालसम्म 93.2% संक्रमण मुक्त भइसकेको मन्त्रालयले जनाएको छ। यस्तै संक्रमणका कारण हिजो थप 27 जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या 10,354 पुगेको छ। देशभर रहेका 39,871 सक्रिय संक्रमित मध्ये 790 जनाको सघन उपचार कक्षमा र 191 संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ। नेपाल आयुर्वेद चिकित्सक संघका पूर्व अध्यक्ष एवं वरिष्ठ आयुर्वेद विशेषज्ञ चिकित्सक ऋषिराम कोइरालाको निधन भएको छ। लामो समयदेखि मुटुको समस्या झेल्दै आउनुभएका वरिष्ठ आयुर्वेद विशेषज्ञ चिकित्सक 62 वर्षीय डाक्टर कोइरालाको हृदयघातका कारण हिजो दिउँसो ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको स्वर्गीय कोइरालाका आफन्त मधुविलास पौडेलले जानकारी दिनुभयो। उहाँलाई 2 हप्ता पहिले हृदयघात भएर उपचारका लागि ह्याम्स अस्पताल लगिएको थियो। नेपालको आयुर्वेदिक क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्नुभएका कोइरालाको काठमाडौँ महानगरपालिका 26 लैनचौरमा प्रभु ऋषि आयुर्वेद समेत सञ्चालनमा उहाँले ल्याउनु भएको थियो। उहाँको हिजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। रेडियो नेपाल र राष्ट्रिय युवा परिषद बीच युवा संचार रेडियो कार्यक्रम प्रसारणलाई निरन्तरता दिने सम्बन्धी सम्झौता भएको छ। सम्झौता पत्रमा हिजो रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी र राष्ट्रिय युवा परिषदका तर्फबाट परिषदका प्रशासकीय प्रमुख डाक्टर बाबुराम ढुङ्गानाले हस्ताक्षर गर्नुभयो। सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा अझै हिलो सहितको पहिरोको जोखिम रहेको विज्ञहरूले बताएका छन्। मेलम्ची मुहान क्षेत्रमा ससाना पहिरो गइरहेकाले मुहान थुनिएर फेरि बाढ़ी आउन सक्ने भन्दै त्यस क्षेत्रका स्थानीयलाई सतर्क रहन विज्ञहरूले सुझाव दिएका छन्। कल्पना दाहालको यो रिपोर्ट।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विज्ञ टोलीले 4 दिनसम्म मेलम्चीको मुहान क्षेत्र भेमाथाङमा स्थलगत अध्ययन गरी फर्किएपछि मेलम्चीमा अझै बाढ़ी आउन सक्ने आधार भएको जनाएको हो। विज्ञहरूको समूहले भेमाथाङमा माथिबाट बगेर आएको 30 मिटर उचाइ, 1500 लम्बाई र 700 चौड़ाई भएको 1.5 करोड़ घनमिटर थेग्रानी जम्मा भएर बसेको र ठूलो वर्षा हुनासाथ बग्ने क्रम शुरू हुने र त्यसले पुनः मेलम्ची खोलामा बाढ़ी आउन सक्ने जानकारी दिएको छ। स्थलगत अध्ययनमा सहभागी भूगर्भविद शिवकुमार बास्कोटाले भेमाथाङको माथिल्लो क्षेत्रमा वर्षात तापक्रम वृद्धि र भूकम्पले चिरा परेको जमीनबाट धेरै पहिरोहरू विकसित भएको र सो क्षेत्रको तल्लो भेगमा पनि साना साना पहिरोहरू विकसित भएको जानकारी दिनुभयो।
मनसुनजन्य गतिविधि बढेर ठूलो पानी पर्यो अथवा कुनै ठाउँमा पहिरो विकसित भयो भने त्यही अनुसार तल्लो तटीय क्षेत्रमा चाहिँ भेलबाढी आउने सम्भावना चाहिँ अहिले व्यापक रहेको छ। त्यस अनुसार हामीले के भन्ने गरेका छौँ भने कम्तीमा यस मनसुन अवधिभर चाहिँ हामीले छोडेका घरहरूमा फेरि फर्केर बस्न सक्ने अवस्था रहेको छैन।
मेलम्ची खोला र पेमदाङ खोला बगेर भेमाथाङ चौरमा जम्मा हुन्छ। विकसित भएका पहिरोबाट ढुङ्गा खसेमा ती खोला थुनिने र पुनः विस्फोट भएर लेदो सहितको बाढ़ी आउने तर्फ विज्ञ बास्कोटाले सचेत गराउनुभयो। हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले भेमाथाङ भन्दा तलका क्षेत्रहरू संरक्षण गर्नुपर्ने भन्नुहुँदै मेलम्चीका बासिन्दालाई त्रसित नहुन आग्रह गर्नुभयो।
के गर्दाखेरि कम्तीमा त्यो एरियालाई सेभ गर्न सकिन्छ, तलतिरबाट नै जाली लाउँदै सेभ गर्ने हो भने माथिको चौरको आउने एकदम ठुलो अबको पछिको रिस्क चाहिँ त्यो चौरभन्दा मुनतिरमै ठुलो देख्यो। हामीले तलैबाट संरक्षण गरेर जान सक्ने भने संरक्षण गर्न सकिने देख्छ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले विपदबाट बस्न उच्च जोखिम क्षेत्रका बस्ती स्थानान्तरण गर्ने आफ्नो प्राथमिकता भएको बताउनुभयो।
यो स्टडीले हामीलाई अब यसका तल्लो तटीय क्षेत्रहरूमा के कस्ता जोखिमहरू छन्, बस्तीहरूको जुन पहिलेका अध्ययनहरू भयो त्यसलाई रिभिजिट गर्ने, त्यसका खालका कस्ता संरचनाहरू बनाउने भन्ने कुराको यसको सुरुवात शुरू भएर भनेको हिसाबबाट त्यसरी आग्रह गर्न चाहन्छु।
नदी बग्ने ठाउँमा मानिसले बस्ती बसाएको र बाढ़ी आउँदा आफ्नो पुरानै धार नदीले समात्न खोज्दा यो विपत्ति आएको पनि विज्ञहरूले निष्कर्ष निकालेका छन्। कल्पना दाहाल, रेडियो नेपाल, काठमाडौँ।
भूकम्पले क्षति पुर्याएको लामो समय बितिसक्दा पनि मकवानपुरमा निजी तथा सार्वजनिक संरचना पुननिर्माणको काम अझै सम्पन्न हुन सकेको छैन। कतिपय लाभग्राहीसँग सम्झौता गर्न नै बाँकी रहेको, साथै लाभग्राहीले सम्झौता भएर पनि अनुदान नपाउँदा काम सम्पन्न हुन नसकेको बताउँछन् मकवानपुरबाट स्थानीय संवाददाता विश्व अधिकारी।
भूकम्पका कारण क्षति भएका निजी तथा सार्वजनिक संरचना पुननिर्माणको काम शुरू भएको 5 वर्ष बितिसक्दा मकवानपुरमा अझै पनि पुननिर्माणको काम सम्पन्न हुन सकेको छैन। बकैया गाउँपालिका तिनकी लाभग्राही सुन्तली माझीले आंशिकमा परेको घरलाई पूर्ण क्षतिमा पर्छ भनेर घर बनाएको तर लाभग्राही सूचीमा नाम नआएको गुनासो गर्नुभयो। मकवानपुरमा सबैभन्दा ठूलो समस्या, भूमिहीन, वैदेशिक रोजगारी र सचेतनाको कमीकै कारण लाभग्राहीहरू छुटेको हुन सक्ने भूकम्प पुननिर्माण प्राधिकरण अनुदान व्यवस्थापन कार्यालयका प्रमुख विमल किशोर केपीले स्वीकार गर्नुभयो।
सबभन्दा ठूलो समस्या भने भूमिहीन लाभग्राहीहरूको समस्या हो। मकवानपुरको हकमा गाउँघरमा चाहिँ सचेतनाको अभावले हुन सक्छ, उहाँहरूलाई हामीले भेटाउनलाई चाहिँ गाह्रो भइरहेको अवस्था हो।
भूकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना इकाई भवनका प्रमुख तुलसीराम खरबुजाले भने वास्तविक भन्दा पनि गैर लाभग्राहीहरूले सरकारलाई लुट्न खोजेको जस्तो अनुभव भएको सुनाउनुभयो।
वास्तविक लाभग्राही भन्दा पनि अरू गैर लाभग्राहीहरू सरकारले दिने बेला यही हो भने चाहिँ धेरै फिल भएछ। वास्तविक लाभग्राहीहरू अझ पनि छुटिरहेछन्।
जिल्ला आयोजना इकाई शिक्षाका प्रमुख बद्री बहादुर पाठकले भने तुलनात्मक रूपमा जिल्लामा सचेतनाको लहर वृद्धि भएका कारण भूकम्प प्रतिरोधी भवनहरू बनेको बताउनु भएको छ।
प्रतिरोधी भवनहरू बनाउनु पर्छ भन्ने कुराको एउटा सन्देश भएको छ र बनेका संरचना प्रतिरोधी बनेका छन् जसले आगामी दिनमा त्यस्ता खालका प्रकोपबाट आउने दुर्घटनाहरू न्यूनीकरण गर्न सहयोग पुग्ने मैले बुझेको छु।
मकवानपुरमा हालसम्म निजी आवासतर्फ 48,009 पुननिर्माण लाभग्राही पहिचान भएका छन्। अझै पनि करिब 5,000 लाभग्राहीसँग सम्झौता गर्ने बाँकी छ। यस्तो अवस्थामा थपिएको समयमा पनि पुननिर्माणको कामलाई सम्पन्न गर्न चुनौती थपिएको छ। रेडियो नेपालका लागि विश्व अधिकारी मकवानपुर।
अब केही अन्तर्राष्ट्रिय समाचार। अफगानिस्तानको सत्ता हस्तान्तरण प्रक्रियालाई शान्तिपूर्ण बनाउनका लागि गठन भएको समन्वयात्मक परिषदका सदस्यहरू तालिबानका नेतासँगको छलफलका लागि दोहा जाने भएका छन्। परिषदका सदस्य इस्लामिक पार्टीका नेता गुलबुद्दीन हेकमात्यारले आफूहरू दोहा जान लागेको अल जजिराले जनाएको छ। राष्ट्रपति अशरफ घानी देश छोडेर गएपछि पूर्व राष्ट्रपति हामिद कारजाईको अगुवाईमा तालिबानसँगको शान्ति वार्ताको नेतृत्व गरेको राजनीतिज्ञ अब्दुल्ला अब्दुल्ला र गुलबुद्दीन रायको परिषद गठन भएको हो। राष्ट्रपति घानीले देश छोडेर ठूलो खाडल सृजना गरेको कारजाईले बताउनु भएको छ। यसैबीच अफगानिस्तान नियन्त्रणमा लिएको तालिबानले पहिलो पटक पत्रकार सम्मेलन गर्दै महिलाको अधिकारप्रति सम्मान व्यक्त गरिने जनाएको छ। तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले पत्रकार सम्मेलनमा इस्लामिक कानूनको अधीनमा रहेर महिलाको सम्मान गरिने जनाएका छन्। पहिलो पटक आफ्नो अनुहार देखाउँदै तालिबान प्रवक्ता मुजाहिदले आफू कुनै आन्तरिक एवं बाह्य शत्रुता नराख्ने पनि भनेका छन्। यसैबीच अफगानिस्तानमा तालिबानको नियन्त्रण कायमपछि उक्त समूहको उच्च नेतृत्वमा रहेका नेताहरू कतारबाट स्वदेश फर्किएका छन्। स्वदेश फर्किने मध्ये कतिपय नेताहरूले कतारमा निर्वासित जीवन बिताइरहेका थिए। बेलायतले 20,000 अफगानी नागरिकलाई बेलायतमा शरण दिने प्रतिबद्धता जनाएको छ। अफगानिस्तानमा तालिबान समूहले विभिन्न शहर हुँदै राजधानी काबुल पनि आफ्नो नियन्त्रणमा लिएपछि बेलायती सरकारले अफगानिस्तान छोड़िरहेका अफगानी नागरिकलाई बेलायतमा शरण दिने घोषणा गरेको हो। बेलायतको गृह मन्त्रालयले पहिलो चरणमा 5,000 अफगानी नागरिकलाई प्राथमिकता दिने जसमा महिला, किशोरी र बेलायती सेना अफगानिस्तानमा रहँदा दोवासेको रूपमा काम गरेका पर्ने जनाएको छ। बेलायत सरकारको यो निर्णयलाई विपक्षी दलले भने आलोचना गरिरहेका छन्। अब आर्थिक समाचार।
अर्थ मन्त्रालयले 6 भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक गरेको छ। मंगलबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहका बीच अर्थमन्त्री जनार्दन शर्माले भन्सार सुधार योजना सार्वजनिक गर्नुभएको हो। सोही कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले नेपाल राजस्व परामर्श समितिको वार्षिक प्रतिवेदन र सुझावहरूको संगालो समेत सार्वजनिक गर्नुभयो। 6 भन्सार सुधार तथा आधुनिकीकरण योजनामा विभिन्न 5 उपलब्धिहरू प्रक्षेपण गरिएको छ। व्यापार सहजीकरण, यथार्थपरक राजस्व संकलन, स्वचालित भन्सार प्रणाली र संगठनात्मक विकास तथा क्षमता अभिवृद्धिलाई योजनाका उपलब्धिको रूपमा अघि सारिएको छ। व्यापार सहजीकरण अन्तर्गत निकासी पैठारी प्रक्रियालाई सहजीकरण गर्ने गरी यसलाई समय सापेक्ष, लागत प्रभावी र अनुमान योग्य बनाउने लक्ष्य राखिएको छ। भन्सार सुधार योजनाले व्यापार सहजीकरण, समन्वयात्मक सीमा व्यवस्थापन, प्रभावकारी जाँच पास पछिको परीक्षण, राष्ट्रिय एकद्वार प्रणालीको विकास र विस्तार लगायत 15 प्रतिफल प्राप्त हुने अपेक्षा गरेको छ। कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले भन्सार सुधार योजनामा समावेश गरिएका विषयहरूबाट सेवाग्राहीहरू सन्तुष्ट भएर अपेक्षित लाभ हासिल भए मात्र त्यसको सफलता ठहरिने बताउनुभयो। गत आर्थिक वर्ष 2077-78 क वर्गका केही वाणिज्य बैंकहरूले 63 अर्ब रूपियाँ भन्दा धेरै कुल नाफा आर्जन गरेका छन्। सञ्चालनमा रहेका 27 वाणिज्य बैंकहरू मध्येका बैंकले गत वर्ष 63,37,38,49,000 रूपियाँ कुल नाफा कमाएका छन्। यो अघिल्लो आर्थिक वर्ष 2076-77 तुलनामा करिब 11 अर्ब रूपियाँले बढ़ी हो। अघिल्लो आर्थिक वर्ष ती बैंकहरूले 52 अर्ब 80 करोड़ रूपियाँ नाफा कमाएका थिए। गत वर्षको कुल नाफाका आधारमा नबिल ब्याङ्क पहिलो नम्बरमा रहेको छ। नबिलले गत वर्ष 4,50,44,00,00,000 रुपियाँ नाफा कमाएको छ। दोस्रो नम्बरमा ग्लोबल आईएमई र तेस्रो नम्बरमा राष्ट्रिय वाणिज्य ब्याङ्क रहेका छन्। ग्लोबल आईएमई ब्याङ्कको मुनाफा 4,12,65,12,000 रुपियाँ पुगेको छ। राष्ट्रिय वाणिज्य ब्याङ्कको नाफा भने अघिल्लो वर्षको तुलनामा घटेको छ। अघिल्लो आर्थिक वर्षमा राष्ट्रिय वाणिज्य ब्याङ्कले 4,37,73,16,000 रुपियाँ कमाएकोमा गत आर्थिक वर्ष 3,79,54,78,000 रुपियाँ मात्रै कमाएको राष्ट्रिय वाणिज्य ब्याङ्कले जनाएको छ।
भुवन आचार्य, अब खेल समाचार।
एएफसी महिला एसियन कप छनौटको पहिलो खेलमा नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्ने जनाएको छ। छनौटको समूह एफमा रहेको नेपाल र फिलिपिन्स बीचको खेल सेप्टेम्बर 18 हुनेछ। त्यस्तै नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ। खेल सेप्टेम्बर 21 हुनेछ। यस समूहको फिलिपिन्स र हङकङ बीचको खेल सेप्टेम्बर 24 हुनेछ। छनौटका सबै खेल उज्बेकिस्तानको जेआर स्टेडियममा हुनेछ। समूहको शीर्ष दुई टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एसियन कप जनवरी 20 फेब्रुअरी 6 हुनेछ। छनौटका लागि नेपालले तयारी गरिरहेको छ। मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बन्द प्रशिक्षणमा 28 खेलाड़ी राखेका छन्। नेपाली क्रिकेट खेलाड़ी सन्दीप लामिछानेले आसन्न क्यारेबियन प्रिमियर लीग गुमाउने सम्भावना निकै प्रबल बनेको छ। नेपालले पीएनजीसँगको मैत्रीपूर्ण एकदिवसीय र ओमन र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजका कारण सन्दीप क्यारेबियन प्रिमियर लीग खेल्न जान पाउने सम्भावना निकै न्यून बनेको छ। क्यारेबियन प्रिमियर लीग अगस्तको 26 सेप्टेम्बर 15 हुने तय भएको छ। यही समयमा नेपालले विदेशी भूमिमा सिरिज खेल्दैछ, जसका कारण उनको सीपीएल खेल्ने सम्भावना कम छ। ट्री बागो नाइट राइडर्सले सन्दीपलाई अनुमोदन गरेको थियो, तर त्यही समयमा नेपालको खेल पर्ने हुँदा उनी जान पाउने छैन। युए र ओमनमा संयुक्त रूपमा हुने आईसीसी टी20 विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले मंगलबार विश्वकपको खेल तालिका सार्वजनिक गरेको हो। कोरोना महामारीको कारण भारतबाट सरेको विश्वकप अक्टोबर 17 नोभेम्बर 14 हुनेछ। सार्वजनिक खेल तालिका अनुसार भारतले पहिलो खेलमै पाकिस्तानसँग खेल्ने भएको छ। सुपर 12 समूह 2 रहेको भारतले पाकिस्तानसँग अक्टोबर 24 प्रतिस्पर्धा गर्नेछ। भारत र पाकिस्तान बीचको खेल दुबईमा हुनेछ।
अझै बम। अब मौसम। आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्का वर्षा हुने, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा अत्याधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 29.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.3 डिग्री सेल्सियस, वर्षा 8.4 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 94%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:36 भयो भने सूर्यास्त भरे साँझ 6:40 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। राजनैतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिई तत्काल संसदको अधिवेशन बोलाउन एमाले संसदीय दलको माग, वरिष्ठ नेता नेपालसहित 14 सांसदलाई पदमुक्त गर्न संघीय संसद सचिवालयलाई सिफारिश, पार्टीभित्र आन्तरिक एकताका लागि सधैं तत्पर रहेको एमाले वरिष्ठ नेता माधव कुमार नेपालको भनाई, अफगानिस्तानमा रहेका नेपालीलाई स्वदेश ल्याउन शुरू, अफगानिस्तानमा शान्ति सुव्यवस्था कायम हुनुपर्नेमा नेपालको जोड़, काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढ़दो, हिजो एकै दिन 1,000 बढ़ी नयाँ संक्रमित थपिए, र अफगानिस्तानको सत्ता हस्तान्तरण प्रक्रियालाई शान्तिपूर्ण बनाउन कतारको दोहामा छलफल हुने। यसका साथै बिहान 7 समाचार यही सकिन्छ। 8 अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।